यस दिनेश खबरका साथमा
मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै अनलाइन र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउत र दीपक जोशीको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आफू 7 पटक प्रधानमन्त्री हुने दावी। सुदूरपश्चिमबाट आफू मात्रै प्रधानमन्त्री हुने भएकाले काङ्ग्रेस जिताउन आह्वान।
30 मेगावाट क्षमताको सुदूरपश्चिमकै पहिलो चमेलिया जलविद्युत आयोजनाको निर्माण तर्फको काम सम्पन्न। मध्यपुसदेखि विद्युत उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिने।
असम सदरमुकाममै गरिएको नमुना मतदानमा 23% मत बदर। बझाङका मतदातालाई पनि उम्मेद्वारका कुरा पत्याउन गाह्रो।
र माघ 5 गतिदेखि हुने भनिएको धनगढी प्रिमियर लिग सर्यो। नेपाली टोलीले डिभिजन 2 जानुपर्ने भएकाले फागुन 11 गतिदेखि हुने आयोजकद्वारा जानकारी।
ओइ नजीब, म पनि बुढो भइसके, तँ पनि केही गर्न, त्यस्तै डुलिराख्या हुन्छ।
हिजो आज त्यसै कहाँ डुलिरहेको छु त बुवा, म त क्रिएटिभ इन्स्टिच्युटमा गएर कोरियन भाषाको कक्षा लिइरहेको छु।
होइन, अनि क्यार जस्तो कक्षा लिएर?
मेरा साथीहरू थिए नि हरि प्रकाश, तिनीहरू त्यसै कोरिया गएका होइनन् नि। लामो अनुभव बोकेको सुपको पहिलो कोरियन ल्याङ्ग्वेज इन्स्टिच्युटबाट पढेर अनि कोरिया गएका हुन्। विगत 5 सुपमा सबैभन्दा उत्कृष्ट रिजल्ट दिन सफल, नियमित इक्जाम तथा फिडब्याक सेसन हुने, 250 बढी विद्यार्थीलाई पास गरी कोरिया पठाउन सफल तथा कोरियन भाषाका विज्ञद्वारा धनगढी र काठमाडौँमा कक्षा सञ्चालन हुँदैछन्। रिजल्ट अलवेज पोजिटिभ, इन्स्टिच्युट ओन्ली क्रिएटिभ, क्रिएटिभ इन्स्टिच्युट, कृष्ण मन्दिर अगाडि, एलेनचोक, धनगढी। 9814-6346-34 0991-5245-64।
कृषि र किसानको एउटै रोजाई, दिनेश मोटर्स।
हजुर, किसानहरूका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, घाँस काट्ने मेसिन, स कटर, रुखको हाँगा र दाउरा काट्न सकिने, हेज ट्रिमर, फुलको लेभल मिलाउने, क्रप कटर, होल बनाउने, प्रेसर वासर, गाडी धुलाई गर्न सकिने,
स्प्रे ट्याङ्की लामो र छोटो दूरीसम्म छर्न सकिने, मकै थ्रेसर, मकै छोडाउने मेसिन, जेनेरेटर 1 HP-14 HP डिजल र पेट्रोल वाला, मिनी टिलर 6 HP-7 HP मिनी टिलरमा लगाउने रिपर,
धान गहुँ काट्ने मेसिन, कृषि कार्यमा प्रयोग गर्ने औजारहरू र घर निर्माणमा प्रयोग हुने औजारहरू,
साथै ब्याट्रीको प्रयोग नगरी चार्जरबाट स्टार्ट गर्न सकिने सेल्फ स्टार्ट पावर टेलर पनि उपलब्ध छ। कृषि र किसानका लागि दिनेश मोटर्स प्राइभेट लिमिटेड, सुदूरपश्चिम बस व्यवसायी समितिको सपिङ कम्प्लेक्स, धनगढी 416-192।
प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबर अब विस्तारमा। प्रधानमन्त्री शेरबहादुर देउवाले आफू 7 पटकसम्म नेपालको प्रधानमन्त्री हुने बताउनु भएको छ। धनगढीमा आज बिहान नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले अझै 3 पटक नेपालको प्रधानमन्त्री हुने बताउनु भएको हो। विपक्षीहरूले शेरबहादुर देउवा काङ्ग्रेसबाट अन्तिम प्रधानमन्त्री भएको भाषण गरेर हिँडिरहेका बेला देउवाले ज्योतिषीले 7 पटक नेपालको प्रधानमन्त्री हुन्छस् भनेकोले अझै 3 पटक आफू नै प्रधानमन्त्री हुने बताउनुभयो। थप सामग्री सहित सहकर्मी दीपक जोशीको रिपोर्ट सुनौ।
बिहिबार बिहान 9 प्रधानमन्त्रीको पत्रकार सम्मेलनका लागि खबर पाएका धनगढीका पत्रकारहरू 8:30 नै पत्रकार सम्मेलन स्थल डिबोटी होटल पुगिसकेका थिए। सामान्यतया यस वा नो शैलीमा प्रश्नको जवाब दिने देउवाबाट यसपटक समाचारको मसला प्राप्त हुने वा नहुने विषयमा पत्रकारहरू बीच कानेखुसी भइरहेको थियो। कोही कोही त देउवालाई कडा प्रश्न सोधे कि हप्की खाइन्छ भन्दै नरम प्रश्नको तयारी गरिरहेका थिए। तर पत्रकारहरू त्यति बेला चकित भए जब प्रधानमन्त्री देउवा पत्रकार सम्मेलनमै प्रसन्न देखिए। पत्रकारहरूको प्रश्नमा प्रधानमन्त्रीले आफू सात पटक प्रधानमन्त्री हुन्छु भनेपछि पत्रकार सम्मेलनमा यसरी हाँसोको फोहरा मचियो।
काङ्ग्रेसबाट अब तपाईँ अन्तिम प्रधानमन्त्री भनेर विपक्षीहरूले भनिरहेका छन्, के टिप्पणी गर्नुहुन्छ?
म अन्तिम प्रकार कस्तो हुन्छु मैले
पत्रकार सम्मेलनमा सधैँ रिसाइहाल्ने देउवा बिहिबारको पत्रकार सम्मेलनमा भने हँसिला देखिनु भएको थियो। देउवाले सुदूरपश्चिमबाट प्रधानमन्त्री हुने हैसियत अरू पार्टीका नेताको नभएकोले काङ्ग्रेसलाई जिताउन यहाँका जनतालाई आग्रह पनि गर्नुभएको थियो।
सुदूरपश्चिमको कुनै पार्टीको प्रधानमन्त्री बन्नेवालै छ, प्रधानमन्त्री पनि त नै हुने, त्यस कारण जब प्रधानमन्त्री छिटेको छ मसँग झगडा गर्न सक्नुहुन्छ, मसँग विरोध गर्न सक्नुहुन्छ, यो गर्नु गर्नु भयो मलाई गर्न सक्नुहुन्छ, म आफूको माग पुरा गराउन सक्नुहुन्छ, चाहे बाल्बाट जहाँ आए पनि मलाई खुला भेटेर चाहिँ मलाई आफ्नो काम गराउन सक्नुहुन्छ। त्यस कारण तपाईँको आफ्नो घरको मानिस त्यो पार्टीलाई जिता भने प्राइम मिनिस्टर भन्न सक्छु, हाम्रो पार्टी भन्न सक्छु, मैले बढी यहाँको विकासको लागि काम गर्न सक्छु, त्यस कारणले पनि यहाँका दाजुभाइ दिदीबहिनीहरूमा चाहिँ नेपाली यहाँ जिताउनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु।
अझ पत्रकारहरूले डडन्धुरामा जित्नुहुन्छ त भनेर सोधेको प्रश्नमा उहाँ रिसाइहाल्ने अनुमान पत्रकारहरूको थियो, तर देउबाको जवाफ यस्तो आयो। वाम गठबन्धनले काङ्ग्रेसलाई एक ठाउँमा ल्याएकाले काङ्ग्रेसको बहुमत आउने देउवाको दावी थियो। देउवाले पश्चिम सेती पञ्चेश्वर गोरीफन्टा नाकाको स्तरोन्नतिका लागि आफूले पहल गरिरहेको बताउनु भयो भने दुई वर्षदेखि विस्फोटक पदार्थ नपाएर निर्माण रोकिएको दार्चुलाको खलङ्गा तिङ्कर सडकको काम पनि तीव्र गतिमा भइरहेको भन्नसम्म भ्याउनु भयो।
यस्तै आजै प्रधानमन्त्री देउवाले गृह जिल्ला डडेलधुरामा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्नुभएको छ। चुनावी सभालाई सम्बोधन गर्दै देउवाले डडेलधुरामा काङ्ग्रेसको नेतृत्वमा विकास भएको बताउँदै अझै विकासका लागि काङ्ग्रेसको नेतृत्व आवश्यक रहेको बताउनुभयो। उहाँले अहिलेसम्म जिताउनु भएकोमा डडेलधुरावासीलाई धन्यवाद दिनका लागि शब्द पनि नभएको बताउनुभयो। देउवाले विपक्षीहरूले विभिन्न आश्वासन दिए पनि विश्वास नगर्न आग्रह गर्नुभयो। अरूले चुनाव जिते सांसद मात्र बन्ने तर आफूले जिते फेरि प्रधानमन्त्री बन्ने भन्दै देउवाले मतदातालाई फकाउनु भएको थियो।
लामो समयदेखि प्रतीक्षा र चमेलिया जलविद्युत आयोजनाबाट पुस दोस्रो हप्ताभित्रै विद्युत उत्पादन हुने भएको छ। 30 मेगावाट क्षमताको आयोजनाको सबै काम सम्पन्न भइसकेपछि 3 हप्तादेखि परीक्षणको काम भइरहेको छ। अबको 6 हप्तासम्म यो क्रम जारी रहने र पुस दोस्रो साताभित्र चमेलियाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाले दावी गरेको छ। सुनौ बैतडीबाट संवाददाता लोकेश साउदको रिपोर्ट।
चमेलिया जलविद्युत आयोजनाको 4 किलोमिटर लामो सुरुङ, 131 किलोमिटरको प्रसारण लाइन र विद्युत गृहमा सबै उपकरण जडान भइसकेका छन्। 2063 पुसदेखि सुरु भएको आयोजना 2068 मङ्सिरमा सम्पन्न गर्नुपर्ने भए पनि चार पटक म्याद थपेर 2074 अथवा यसै वर्षको डिसेम्बर भित्रै सम्पन्न हुने भएको हो। आयोजनाको सिभिल तर्फका इन्जिनियर विभूषण चालिसे सुरुमा 8 अर्ब लागतमा निर्माण हुने भनिएको आयोजना विभिन्न कारणले चारचोटि म्याद थपिएर हालसम्म आइपुग्दा लागत बढेर झन्डै दोब्बर 15 अर्ब रुपियाँ पुगेको छ। 843 मिटर सुरुङ खुम्चिनु, संसदीय लेखा समितिले छानबिन गर्नु लगायत बन्द हडतालले गर्दा आयोजना ढिलो भए पनि सुक्खायामको पिक आवरमा पनि पूर्ण क्षमतामा सञ्चालन हुने आयोजनाका प्रमुख अजय कुमार दाहालको भनाइ छ।
जाडो महिनामा 6 देखि 8-9 होइन जुन एउटा पिक लोड छ त्यो बेलामा हामीले चाहिँ यो चमेलियाले चाहिँ जाडो सिजनमा चाहिँ 3 घन्टा बिहान 3 घन्टा बेलुका 6 घन्टा चाहिँ फुल अनेक 300 मेगावाटमा विद्युत उत्पादन गर्न सक्छ।
भैतडी र दार्चुलाको सिमाना भएर बग्ने चमेलिया नदीमा निर्माण भएको आयोजनाले कैलरीको अत्तरियासम्म 132 केबीको 131 किलोमिटर लामो प्रसारण लाइन निर्माण गरी परीक्षण पनि गरिसकेको छ। यो प्रसारण लाइनले चमेलिया आसपासमा निजी लगानीमा निर्माण भइरहेका करिब 200 मेगावाटका अन्य आयोजनाहरूले पनि प्राधिकरणलाई विद्युत बिक्री गर्न सक्नेछन्। फेरि एकपटक चमेलिया जलविद्युत आयोजनाका प्रमुख अजय दाहाल।
चमेलिया आयोजनाले नेपाल सरकारले एउटा पूर्वाधार बनाइदिएको छ, त्यो पूर्वाधार बनाएको कारणले गर्दाखेरि
चमेलियाबाट विद्युत उत्पादन हुने भएपछि स्थानीयवासी खुसी भएका छन्। स्थानीयवासी लाल बहादुर विश्वकर्मा।
4 नम्बर प्रदेशलाई पहिलो हाम्रो क्षेत्रमा उत्पादित बिजुलीलाई यहीको क्षेत्रमा चाहिँ सुदृढ गरेर अरू बाँकी रहेको खपत विद्युत अग्लो क्षेत्रमा पनि लग्ने किसिमले चाहिँ यसले पोलिसी बनाउँछ। त्यस कारणले अब यो 7 नम्बर प्रदेशको सरकारले यो विद्युतलाई यहाँको जनस्तरमा यहाँको ग्रामीण विद्युत क्षेत्रहरूमा चाहिँ विस्तार गरेर लग्नेछ भन्ने कुरामा हामी आशावादी छौँ।
आयोजना निर्माणपछि यसले वार्षिक 18 करोड 42 लाख युनिट विद्युत उत्पादन गर्नेछ भने यसबाट करिब 1 अर्ब 10 करोड वार्षिक आमदानी हुनेछ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि लोकेश साउद बैतडी।
सुन्दै हुनुहुन्थ्यो चमेलिया जलविद्युत आयोजनाबारे बैतडी संवाददाता लोकेश साउदले तयार पारेको रिपोर्ट। तपाईँ प्रदेश नम्बर 7 को विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जबाट दिनेश खबर सुनिरहनु भएको छ। अब एकैछिन ब्रेकको पालो।
ओल्ड डिबेट डेको अवसरमा आयुष धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टरमा मधुमेह सम्बन्धित जाँचहरू सुगर क्रिएटिभिटी युरिन सुगर फ्री गरिएको छ। साथै होल बोडी प्याकेजिङमा स्मल रु 1900 गरिएको छ। साथै टिएफटी रु 500 थाइराइड गरिन्छ। अन्य जाँचहरूमा 30% छुटको व्यवस्था गरिएको छ। सम्पर्क धनगढी डायग्नोस्टिक एन्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेड टिसिएन चोक धनगढी कैलाली हसनपुर। सम्पर्क फोन नम्बर 091-520-660। निःशुल्क परिवार नियोजनको स्थायी बन्धाकरण शिविर बस्ने सूचना जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको आयोजना सुनौलो परिवार नेपालको सहयोगमा यस कैलाली जिल्लाका निम्न स्वास्थ्य संस्थाहरूमा मिनिल्याप र भ्याक्सेटोमी शिविर सञ्चालन हुने भएकोले सन्तानको रहर पुगेका इच्छुक दम्पतिले आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थाहरूमा सम्पर्क राखी स्थायी बन्ध्याकरण गराउनु हुन यो सूचना प्रसारण गरिएको छ। स्थान उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र मङ्सिर 2 गते, चौमारा प्राथमिक स्वास्थ्य केन्द्र मङ्सिर 4 गते, मसुरिया स्वास्थ्य चौकी मङ्सिर 6 गते, पहलमानपुर स्वास्थ्य चौकी मङ्सिर 8 गते, साढेपानी स्वास्थ्य चौकी मङ्सिर 10 गते र चुहा स्वास्थ्य चौकी मङ्सिर 12 गते। 2 सन्तान ईश्वरका वरदान, सानो परिवार सुखी परिवार। जिल्ला जनस्वास्थ्य कार्यालय कैलाली।
ब्रेकपछि दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन। प्रदेश नम्बर 7 को खबर सङ्गालो। दिनेश खबरमा स्वागत छ। अब बाँकी प्रसंगहरू। धनगढीमा बस पार्किङका लागि उपमहानगरपालिका र सुदूरपश्चिम यातायातले वैकल्पिक व्यवस्था गर्न नसक्दा निर्माणको काम अझै सुरु हुन सकेको छैन। बस पार्क मर्मतको सम्झौता भएको 4 महिना पुग्नै लाग्दा समेत निर्माणको काम सुरु नै हुन नसकेको हो। धनगढीको बोराडारीमा अस्थायी बस पार्क निर्माणको काम सिनारे रोकेपछि उपमहानगरपालिकाले पनि वैकल्पिक व्यवस्था गर्न सकेको छैन भने सुदूरपश्चिम यातायातले पनि बस पार्किङका लागि जग्गा खोज्न सकेको छैन। योजना सम्झौता भएको 4 महिनासम्म पनि निर्माणको काम नै सुरु नभएपछि निर्माण व्यवसायले पनि निर्धारित समयमै काम नसकिने जनाएका छन्। सुनौ सहकर्मी नवराज पनेरको रिपोर्ट।
14 गतेसम्म त्यहाँका सवारी साधनहरू अनर्थ व्यवस्थापन गरी खाली गराउने र बगतको काम चाहिँ सुरु गर्ने र पूर्ण रूपमा मर्दन नभएसम्म वैकल्पिक बसबाट यातायात सेवा चाहिँ सुचारु गर्ने भन्ने निर्णय भएको छ।
कैलालीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय यातायात व्यवस्थापन समितिका अध्यक्ष गोविन्द रिजाल कार्तिक 7 गते सर्वपक्षीय बैठकपछि लामो समयदेखि सुदूरपश्चिम यातायातले प्रयोग गर्दै आएको धनगढी बस पार्क मर्मतका लागि 1 साताभित्रै खाली गरिने बताउँदै तर सर्वपक्षीय बैठक बसेको 3 साता बितिसक्दा समेत बस पार्क खाली गरिएको छैन। अब भने सम्झौता भएको समयभित्र निर्माण सक्न समस्या हुने बताउँदै निर्माण व्यवसायी किशोर ठकुराठी
खाली हुन्छ भन्ने कुरा सुनेको भयो भने हामी सुरु गर्छौँ, भएन भने तब असारमा सम्झौता गरिदिनु दिनुभयो। त्यसले गर्दाखेरि हामीले अझ निर्माण अवधि बढाएर
ठकुराठीले 1 करोड 35 लाखमा धनगढी बस पार्क मर्मतको ठेक्का पाउनु भएको हो। उहाँलाई 1 वर्षको निर्माण अवधि दिइएको छ तर 4 महिनासम्म निर्माण सुरु नगर्दै बितेको छ। निर्माणको ठेक्का दिने निकाय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले धनगढी उपमहानगरपालिकालाई वैकल्पिक अवस्थाका लागि धेरै पहिले पत्र काटेकोमा उपमहानगरपालिकाले पनि सुदूरपश्चिम यातायातलाई बस पार्क खाली गर्न शुक्रबारसम्मको समय दिएको छ तर अझैसम्म पनि जग्गा खोज्न नसकेको बताउँदै सुदूरपश्चिम यातायातका अध्यक्ष पदम सापकोटा।
सुदूरपश्चिम यातायात व्यवसाय संघ र नगरपालिका बीच जो विगतमा टेन्डर भएर लिएको बस पार्क खाली गर्ने र त्यसलाई चाहिँ निर्माण गर्ने भन्ने सहमति भइसकेपछि पार्किङको लागि आफै स्वयं सुदूरपश्चिम यातायात व्यवसाय संघले जग्गाको खोजी गरेर पार्किङको व्यवस्था आफै मिलाउने गरी हामीले जग्गा खोजी गरिरहेका छौँ र 1-2 दिनभित्रमा पार्किङ व्यवस्था चाहिँ हामी आफै गर्नेछौँ।
धनगढी उपमहानगरपालिकालाई वार्षिक 90 लाख रुपियाँ दिएर सुदूरपश्चिम यातायातले बस पार्कमा यात्रुभाग गाडीहरूको पार्किङ गर्दै आएको छ। सो रकम लिने गरी उपमहानगरपालिका आफैले पनि वैकल्पिक व्यवस्थाका लागि बोराटाणीमा अस्थायी बस पार्क बनाउने प्रयास गरे पनि त्यो विवादमा परेको थियो तर सबै निकायहरूसँग समन्वय भइरहेकाले सोही स्थानमा छिट्टै अस्थायी बस पार्क निर्माण गरिने बताउँदै धनगढी उपमहानगरपालिका
नगरपालिकाका प्रवक्ता सन्तोष मुडभरी
उहाँले आफ्नो आफ्नो व्यवस्था गर्नु भएको छ सबै समितिहरूले अनि केही समयको लागि अनि यो बिचमा जुन हामीले त्यो चार नम्बर वडामा भएको जुन बनाउने भनेको थियो त्यसको चाहिँ अब नेपाल आर्मीले पत्रचारहरू सबै भइसकेको छ प्रधानमन्त्रीज्यूले पनि कुरा गरिसक्नु भएको छ त्यो उनीहरूले प्रक्रिया पुगाएर छोडिहाल्छन् त्यसपछि त्यही नै सुरु हुन्छ
सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढी बस पार्कको स्तर उन्नति र कालोपत्रको योजना लागू भइरहेको हो तर चार महिनासम्म पनि निर्माण व्यवसायले काम गर्न नपाउँदा त्यो समयमा सकिनेमा आशंका उब्जिन थालेको छ दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु धनगढी
बस पार्कको मर्मतको ठेक्का भएको चार महिनासम्म पनि निर्माण नै सुरु नभएको रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो सहकर्मी नवराज पनेरु अब अर्को प्रसंग बझाङमा पहिलो चरण अथवा मंगसिर 10 गते मतदान हुँदैछ त्यहाँ वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका उम्मेद्वारहरूले चुनावी प्रचार प्रसार तीव्र पारेका छन् मतदाताको खेतीपातीका बेला भएकाले उम्मेद्वारहरू खेतमै पुगेर मत मागिरहेका छन् भने नाथफात साइनो लगाउँदै भोट माग्न पनि व्यस्त छन् तर विगत लामो समयदेखि विकास निर्माण र आफ्नो जीवन स्तरमा कुनै सुधार नआएका मतदाताहरू भने हरेक दिन जसो फरक फरक पार्टीका उम्मेद्वारका कुराहरू सुनेर वक्क दिक्क भएका छन् अहिले पनि राम्रा राम्रा घोषणापत्र बोकेर गाउँ गाउँ पुगेका उम्मेद्वारहरूका कुरा जनतालाई विश्वासै लागेको छैन सुनौ बझाङबाट संवाददाता जगदीश रोकायाले पठाएको यो रिपोर्ट
जनताले भोट दिएर जितेका नेताहरूबाट जनचाहना र अपेक्षा अनुसार काम नहुने भएपछि नेताहरू प्रतिको असन्तुष्टिहरू पनि उत्तिकै सुनिन थालेका छन् मंसिर 10 गते हुने प्रतिनिधि सभा र पद्म सभाको निर्वाचनमा भोट माग्न नेताहरू गाउँ गाउँ डुलिरहेका बेला बझाङका केही सर्वसाधारणहरूले भने नेताहरू प्रति गुनासो राखेका छन् उनी जस्तै रिलुकी एक महिलाले पनि उस्तै गुनासो राखेकी छन्
हजुर हजुर भनी नमस्ते भने पनि टिको पहिरिदिया पनि केही उपति भएन यहाँ कि त सब देखे दिक्क मन भयो अब त कहीँ दिँदै पनि नै मेरो आकै लागि त कहीँ दिँदै पनि नै छन् 22-23 वोट छन् मेरो घरका
यता स्थानीय सिन्की दमाईको धारणा पनि फरक छैन
हाम्रो गाउँ सुध्याखी हाम्रो गाउँको विकास भ्याखि आएर भाग्यो भन्दा त्यो पनि बदलामै त हुनु हो रोड हाम्रो बाटो घाटो हाम्रो यो नेपालको विकास चाहना छ रे
पृथ्वी नगरपालिका प्रवेश घर भएका त्रिलोचन खड्काले मत दिनु भनेको आफ्नो अधिकार भएकाले सोच विचार गरेर मात्र भोट दिनुपर्ने जानकारी दिए
नदिनुहुने भोट त दिनैपर्छ है एउटा अधिकार हो हामीहरूको तर जनताले सोचेर विचार गरेर मात्र भोट दिने अनि कुनै नयाँ मान्छे
व्यवस्था परिवर्तन भए पनि सोचे जस्तो देशको विकास नभएको बताउने बझाङीहरू देश विकासका लागि उद्योग उत्पादन प्रविधि र प्रशासनमा सुधार गर्नुपर्ने बताउँछन् दिनेश एफएमका लागि जगदीश रोकाया बझाङ
सुन्दै हुनुहुन्थ्यो बझाङका मतदाताको निराशा समेटेर संवाददाता जगदीश रोकायाले तयार पारेको रिपोर्ट अब बाँकी खबरहरू असममा सदरमुकाम मंगलसेनमा जिल्ला निर्वाचन कार्यालयले आज गरेको नमूना मतदानमा करिब 23% मत बदर भएका छन् कुल खसेको 91 मत मध्ये प्रतिनिधि सभा सदस्यका लागि 25 मत बदर भएका छन् भने प्रदेशसभा सदस्यका लागि 22 तथा समानुपातिकमा 13 मत बदर भएका छन् बदर भएका मतमा अधिकांशले धेरै चिन्हमा मतदान गरेको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद भट्टले जानकारी दिनुभयो गत स्थानीय तहको निर्वाचनमा 7 वटासम्म मत दिएकाले मतदाताले यसपटक पनि नबुझेर धेरै चिन्हमा मतदान गरेका हुन सक्ने निर्वाचन कार्यालयले अनुमान गरेको छ मतदानमा केही मतपत्रमा मतदान अधिकृतले हस्ताक्षर नगरिदिए पनि मतदाताले मतदान अधिकृतको हस्ताक्षरको कुनै प्रवाह नगरिकन मत हालेका थिए
असमपछि डोटीतिर लागौं नेपाली काङ्ग्रेस पार्टीको तर्फबाट डोटीमा प्रदेश सभामा प्रदेश खका उम्मेद्वार योगेन्द्र बहादुर शाहीले प्रदेश नम्बर 7 को राजधानी डोटी बनाउनका लागि जोरदार पहल गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ स्वास्थ्य शिक्षामा गुणस्तरीयता ल्याई सबैको समान पहुँचमा ल्याउने पूर्वाधार विकास सड़क बिजुली बत्ती खानेपानी र सिंचाईको व्यवस्थापन गर्ने नगरपालिका र गाउँपालिकाको केन्द्रलाई 12 महिना गाड़ी चल्ने गरी सड़क सञ्जाल सेवा जोड्ने र जोड़िएका सड़क सञ्जालको स्तरोन्नतिका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने कुराहरू प्रतिबद्धता पत्रमा उल्लेख गरिएका छन् उहाँले आफ्नो प्रतिबद्धता पत्रलाई आफूसँग सुरक्षित राखेर भविष्यमा प्रतिबद्धताको परीक्षण गर्न पनि मतदाताहरूलाई आग्रह गर्नुभएको छ तपाईँ प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज को उत्पादन दिनेश खबर का साथ में हुनुहुन्छ फेरि पनि एकैछिन ब्रेक को पालो
क्षेत्र नम्बर 4 मा विकासको उडान भर्न भोट हाले चुना चिन्न चन्द्रनयो चन्द्रनयो कृषि पर्यटन र व्यापार उद्योगको विकास गर्न भोट हाले चुना चिन्न चन्द्रनयो शिक्षा स्वास्थ्य रोजगारी मा सबैको पहुँचका लागि सबले रोज्ने चुनाव चिन्ह चन्दा नै हो चन्दा नै हो चन्दा 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 आयो चन्दा 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 क्षेत्र नम्बर चारमा छायो चुनाव चिन्ह चन्दा कैलाली क्षेत्र नम्बर चारबाट प्रतिनिधि सभाका लागि विकास प्रेमी प्रभावशाली स्वतन्त्र उम्मेदवार गीता छेत्री राणालाई चुनाव चिन्ह चङ्गामा मतदान गरी अत्याधिक बहुमतले विजय गराऊ चङ्गा नै हो
भर्ना खुल्यो उच्च शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान भएको 2017 सालमा स्थापित यस डोटी बहुमुखी क्याम्पस सिलगढी डोटीमा प्रदेश नम्बर 7 पहिलो पटक त्रिभुवन विश्वविद्यालयको मानविकी संकायतर्फ प्राविधिक विषय ब्याचलर अफ कम्प्युटर एप्लिकेसन बिसिएमा नयाँ भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराइन्छ भर्ना कार्यक्रम कुनै पनि विषयमा प्रवीणता प्रमाणपत्र तह वा प्लस टूमा कम्तीमा 45% अङ्क ल्याई उत्तीर्ण भएको आवेदन फारम भराई बुझाइसक्नुपर्ने अन्तिम मिति मङ्सिर 15 गतेसम्म विलम्ब शुल्क सहित फारम भराई बुझाइसक्नु पर्ने अन्तिम मिति मङ्सिर 22 गतेसम्म प्रवेश परीक्षा मङ्सिर 26 गते प्रवेश परीक्षाको नतिजा प्रकाशन मङ्सिर 29 गते भर्ना कार्यक्रम पुष 2 गतेदेखि र कक्षा सञ्चालन पुष 5 गतेदेखि भर्ना आवेदन फारम तोकिएको शुल्क तिरी क्याम्पसबाट प्राप्त गर्न सकिनेछ वा विद्यार्थीले सोझै क्याम्पसको वेबसाइट www.dmc.edu.np अथवा www.tufohss.edu.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ विस्तृत जानकारीको लागि क्याम्पसको फोन नम्बर 0994411110 सम्पर्क राख्नुहोला छात्र छात्रा दुवैको लागि छुट्टा छुट्टै आवासको व्यवस्था भएको क्याम्पस प्रमुख डोटी बहुमुखी क्याम्पस डोटी
ब्रेकपछि समाचारमा स्वागत छ तपाईँ प्रदेश नम्बर 7 विकासप्रति समर्पित दिनेश एफएम 93.8 MHz को उत्पादन दिनेश खबरका साथमा हुनुहुन्छ अब बाँकी खबर
माघ 5 गतेदेखि हुने भनिएको धनगढी प्रिमियर लिगको दोस्रो संस्करण फागुन 11 गतेदेखि हुने भएको छ नेपालले सो समयमा डिभिजन 2 प्रतियोगितामा भाग लिने भएकोले डिपिएल 1 महिना सार्नु परेको आयोजकले जनाएको छ देशका विभिन्न 8 टोलीले भाग लिने प्रतियोगितामा सूचना प्रविधिको अत्याधिक प्रयोग गरिने भएको छ नेपालमै पहिलो पटक अम्पायरको टाउकोमा क्यामेराको जडान गरिने र टेलिभिजनमा थर्ड अम्पायर पनि राखिने भएको छ प्रतियोगिताका विजेताले 25 लाख रुपियाँ र उपविजेताले 10 लाख रुपियाँका साथ ट्रफी प्राप्त गर्नेछन् तेस्रो हुनेले 3 लाख रुपियाँ र चौथोले 2 लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ यसै विषयमा सहकर्मी सीताराम ओझाले आयोजक धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुभाष शाहीसँग कुराकानी गरेका छन्
तयारी राम्रो छ टाइटल स्पोन्सरको एउटा एग्रिमेन्ट पनि गत महिना सकायौँ महत्त्वपूर्ण एउटा खेलाडीहरूको रजिस्ट्रेसन अक्सन टुर्नामेन्ट फागुन 11 सुरु गर्न गइरहेछ
मुख्य प्रायोजक पाएपछि त्यसपछिका अन्य तयारीहरू चाहिँ के भइरहेछ
एउटा मुख्य प्रायोजकले मात्र पुग्दैन टुर्नामेन्ट वर्ष पछि ठुलो स्वरूप लिइरहेको छ मुख्य प्रायोजकले मात्र पुग्ने हुँदैन त्यही हामीले सह प्रायोजकदेखि लिएर ब्यानर प्रायोजकदेखि लिएर होइन गत वर्षको डिपिएल भन्दा यो वर्षको डिपिएललाई अझै आकर्षक र नौलो कसरी बनाउन सकिन्छ बढी भन्दा बढी दर्शक अटाउनको लागि प्याराफिटको एरिया पनि बढाउने हामीले प्रयास गरिरहेको छौँ होइन डिपिएल 2 चाहिँ हामीले म्याक्सिमम् टेक्नोलोजीको प्रयोग गर्न गइरहेको छ र ओपनिङ सेरोमनी र क्लोजिङ सेरोमनीलाई पनि अझै आकर्षक बनाउने हाम्रो प्रयत्न छ
खेलाडीहरूको अक्सनद्वारा छनौट प्रक्रिया कहिलेबाट सुरु हुन्छ
रजिस्ट्रेसन हामीले मङ्सिरको अन्तिम सातासम्म खोलिसक्ने भनेका छौँ होइन त्यसपछि उसको तेस्रो अथवा अन्तिम सातामा चाहिँ हामीले अक्सन गर्ने अक्सन गरेपछि कम्तीमा पनि 1.5 महिना टिमलाई आफ्नो तयारी गर्नलाई समय चाहिने हुनाले त्यो समय हामीले तोकेका छौँ
सुरुमा माघ 5 गतेबाट गर्ने भनिएको थियो फागुन 11 गते पुग्यो किन पछाडि धकेलियो
त्यतिखेर नै प्रेस मिट गर्दाखेरि एउटा त्यतिखेर नेपाल डिभिजन 1 थियो डिभिजन 1 बाँकी 4 गेम जित्ने भन्ने दबाव थियो र आज हामी क्रिकेटको फ्यान सकारात्मक हुनुपर्छ र सबै गेम जित्ने आशामा हामीले त्यो डेट सेड्युल गरेका थियौँ र भनेका पनि थियो डिभिजन 2 कदम गर्दा डिभिजन 2 नेपाल टिम घटुवा भएपछि डेटलाई सार्नुपर्छ भन्ने त्यतिखेर नै हामीले घोषणा गरेका थियौँ र अहिले डिभिजन 2 झरेको अवस्था छ नेपालको टिम त्यसले गर्दा चाहिँ हामीले टुर्नामेन्टलाई चाहिँ फागुनमा गर्नुपर्ने बाध्यता छ
फागुनमा पनि सर्छ के छ अहिलेसम्मको तालिका अनुसार
नेपाल क्रिकेट सङ्घ छैन गभर्निङ बडी छैन हरेक कुरा अब एउटा म्युचुअल अन्डरस्ट्यान्डिङमा खेलाडीहरूको सहकार्यमा कोचहरूको सहकार्यमा विगत डेटहरू क्यालेन्डर फिक्स गर्ने गरेका छौँ। एउटा फिक्स क्यालेन्डर नेपाल क्रिकेटको छैन, त्यसले गर्दा हामी पनि एउटा मारमा परेका छौँ। अहिलेसम्मको हामी एउटा सबै खेलाडीहरूसँग सरसल्लाह गरेर टेक्निकल कमिसन सल्लाह गरेर त्यो डेटलाई हामीले फाइनल गरेका छौँ। त्यो बिचमा फेरि अन्तर्राष्ट्रिय कुनै क्यालेन्डर जित्यो भन्दाखेरि त धेरै सर्नुपर्ने अवस्था
हुन्छ। अघि नै भन्नुभयो सूचना प्रविधिको भरपूर प्रयोग हुन्छ भनेर, के हुन्छ?
विगतमा हामीले इभेन्टलाई लाइभ राखेर अन्तर्राष्ट्रिय हेर्न टेलिभिजन र युट्युब सोसियल मिडियाको तर्फबाट टुर्नामेन्टलाई अन्तर्राष्ट्रिय जगतमा पनि पुगायौँ। त्यतिखेर अब रिप्लेको हामीले व्यवस्था थिएन, हडम्पार पनि राख्ने यसपालि हामीले व्यवस्था गर्दैछौँ। सँगसँगै अब भनौँ न अब ई टिकेटिङ ई सेवासँग हामीले ई टिकेटिङ पार्टनरको एउटा एग्रिमेन्ट गरेको छौँ, जस अन्तर्गत ई सेवाको जति पनि आउटलेट छ हामीले त्यहाँबाट चाहिँ टिकट प्राप्त गर्न सक्छौँ र अथवा मोबाइलमा पनि बार कोड लिएर हामी स्क्यान गरेर गेटभित्र सिक्ने त्यो व्यवस्था गर्छौँ। क्रिकेटमा सकिने अम्पायरलाई पनि एउटा ह्याटमा पनि क्यामेराको व्यवस्था गर्नेदेखि लिएर क्यामेराको सङ्ख्या बढाउने जस्ता टेक्नोलोजीलाई म्याक्सिमम् प्रयोगमा ल्याउने प्रयास गर्छौँ।
अम्पायरको टाउकोमा क्यामेराको जडान, थर्ड अम्पायर नेपालमा पहिलो प्रयोग हुन्छ, त्यो पनि
अहिलेसम्म प्रयोग भएको छैन होइन। त्यो बिचमा कसैलाई अहिले गर्छ भने त हामी भन्न सक्दैनौँ, तर यो कुरालाई हामी विगतभन्दा फरक बनाउने प्रयासमा यो कुराहरू यो वर्ष हामीले जोड्दैछौँ।
भर्खरै सुन्नुभयो फागुन 11 गतेदेखि आयोजना हुने धनगढी प्रिमियर लिगको बारेमा धनगढी क्रिकेट एकाडेमीका अध्यक्ष सुभाष साईसँग सहकर्मी सीताराम ओझाले गरेको कुराकानी। अब बाँकी खबरहरू। आसामका एकजना शिक्षकको शैक्षिक योग्यता नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। जिल्लाको नवादेउ प्राथमिक विद्यालयमा कार्यरत प्राथमिक तहका शिक्षक ध्वज बहादुर रावल विरुद्ध आरोप पत्र दायर गरिएको हो। माध्यमिक शिक्षा परिषद इलाहाबादबाट सन् 1991 सञ्चालन भएको माध्यमिक परीक्षा उत्तीर्ण गरी प्राप्त गरेको भनिएको शैक्षिक योग्यता नक्कली भएको पुष्टि भएकाले आरोप पत्र दायर गरिएको अख्तियारले जनाएको छ।
उपचारका लागि भारतको बरेली स्थित खुसलोक अस्पतालमा विगत 18 दिनदेखि रहनुभएकी कञ्चनपुर झलारीकी सविता फार्की र पूजा फार्की आर्थिक अभावका कारण हलपत्र परेका छन्। उपचारका क्रममा अस्पतालमा ठूलो रकम तिर्न बाँकी रहेको आर्थिक समस्या देखिएको हो। अस्पतालबाट आर्थिक जोहो गर्नका लागि नेपाल आएका उनीहरूका अभिभावकहरू नफर्किएपछि दुवैजनाको बिचल्ली भएको हो। दुवैजना रुखबाट लडेर घाइते भएका थिए। यसैबीच विप्लव ह्युमन केयर अतरियाले समस्यामा परेका दुई बालबालिकाको उपचार रकम संकलन अभियान शुरू गरेको छ।
उता बैतडीमा रुखबाट लडेर एक महिलाको ज्यान गएको छ। बैतडीको सिगास गाउँपालिका एक खन्तडकी 54 वर्षीय कलावती महराको ज्यान गएको हो। रुखमा चढेर स्याउला काट्दै गर्दा लडेर कलावतीको ज्यान गएको प्रहरीले जनाएको छ।
र कैलालीको गोदावरी नगरपालिकालाई आज पुनः खोपयुक्त नगरपालिका घोषणा गरिएको छ। गोदावरी नगरपालिका क्षेत्रका सम्पूर्ण वडाका बालबालिकाहरूलाई आवश्यक हुने खोपको मात्रा नियमित रूपमा लगाउन थालिएपछि एक कार्यक्रमको आयोजना गरी नगरपालिकालाई पुनः खोपयुक्त नगरपालिका घोषणा गरिएको हो। अब ज्यादा जाँदै प्रसारणका प्रमुख खबर पुनः एकपटक।
प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा आफू 7 पटक प्रधानमन्त्री हुने दावी। सुदूरपश्चिमबाट आफू मात्रै प्रधानमन्त्री हुने भएकाले काङ्ग्रेस जिताउन आह्वान।
30 मेगावाट क्षमताको सुदूरपश्चिमकै पहिलो चमेलिया जलविद्युत आयोजनाको निर्माणतर्फको काम सम्पन्न। मध्यपुरुषदेखि विद्युत उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिने।
आसाम सदरमुकाममै गरिएको नमुना मतदानमा 23% मतबदर। बझाङका मतदातालाई पनि उम्मेद्वारका कुरा पत्याउन गाह्रो।
र माघ 5 गतेदेखि हुने भनिएको धनगढी प्रिमियर लिग सर्यो। नेपाली टोलीले डिभिजन 2 जानुपर्ने भएकाले फागुन 11 गतेदेखि हुने आयोगद्वारा जानकारी।
देश विदेश खबरका साथमा
मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
प्रदेश नम्बर 7 को विकासप्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन साँझ 6:30 बजेको दिनेश खबर अहिलेलाई सकियो। राति 10 बजे अर्को समाचार बुलेटिनका साथ उपस्थित हुनेछौँ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई सहकर्मी सन्तोष राउतसँगै म दीपक जोशीलाई पनि बिदा दिनुहोस्। नमस्कार, शुभ साँझ।